अब इसके बाद आप देखिए कि यहाँ पर जो है वो अल्लाह ताला कौम आद का वाकया बताते हैं, कज़बत आदुन, झुटलाया आद ने, फ़कैफ़ा काना अजाबी व नुज़ुर, बस कैसा था मेरा अजाब और मेरा डरावा। और आपको पता ही है कि कौम आद भी एक बड़ी जलीलुल कदर कौम थी और बड़ी अजमत वाली और बड़ी जो थी वो अपने फन में माहिर, लेकिन ये कि उसने भी जो है वो रसूल को झुटलाया, तो यहाँ पे उसका जिक्र किया जा रहा है। तो कौम आद की तरफ अल्लाह ताला ने किसे भेजा था? हूद अलैहिस्सलाम को। तो कज़्ज़बत आदुन, पस झुटलाया आद ने, फ़कैफ़ा काना अज़ाबी, पस कैसा था मेरा अजाब, वनुज़ुर और मेरा डरावा। फिर फरमाया इन्ना अरसलना अलैहिम, हमने भेजा इन पर, क्या भेजा? रीहन, हवा को। और री जो भेजी वो री कैसी थी? सरसरन। और ये चार हरफी है, स्वादरा स्वादरा। और जैसे हवा के लिए कुरान में 13 लफ्ज आए हैं, तो 12वां इसका जैसे नंबर है कि सरसरन, सख्त ठंडी हवा, तेज और साई साई करने वाली ठंडी हवा। तो हमने इस पर तेजो तुंद हवा भेज दी, फी यौम नहसिन, मनहूस दिन। और नहस का लफ्ज आप पढ़ ही चुकी हैं कि नहस उर्दू में भी आप मनहूस के लिए ये लफ्ज इस्तेमाल करती हैं। तो वो हवा जो इन पर भेजी गई वो कैसी हवा थी? वो हवा मनहूस दिन इन पर भेजी गई थी। और नहस इनके साथ ही मुस्तमिर का लफ्ज आया है, और मुस्तमिर के मानी क्या है? लगातार। वो हवा जो इन पर भेजी गई वो हवा एक दिन दो दिन के लिए नहीं थी, बल्कि वो हवा ऐसी थी कि मुस्तमिर, मसलसल हवा थी जो इन पर जो थी वो भेज दी गई थी। तो आप देखिए कि मुस्तमिर का लफ्ज और सरसरन और फिर रीहन, ये सारे अल्फाज बताते हैं कि जो इन पर अजाब भेजा गया वो अजाब बड़ा ही शदीद था, बड़ा ही सख्त था। और फिर इसके क्या मानी है कि वो अजाब जो इन पर भेजा गया, तो वो अजाब एक मनहूस दिन जो था और एक सख्त ठंडी हवा के तौर पर इन पर जो था वो भेजा गया था। तो इस सिलसिले में मुफस्सरीन जो हैं वो ये कहते हैं कि जैसे होता है ना कि कोई एक हवा का झोंका आ जाए ठंडा, तो वही बर्दाश्त करना मुश्किल हो जाता है, लेकिन सरसर शमाल की इस बादे तुंद को कहते हैं जो सर्दियों में चलती है, हर चीज पर एक नहुसत और पेवस्त जो है वो छा जाती है, हर चीज पर वो छा जाती है। और अरब के लोगों के यहाँ क्या होता था कि जब ये बादे सरसर चलती थी तो कहत का जमाना आ जाता था, और उन दिनों को वो अयाम नहसात के नाम से याद करते थे। और इससे मुराद यौम नहस से मुराद ये नहीं कि कोई खास दिन, बल्कि इससे मुराद ये है कि ऐसे दिन के जिसमें जो है वो बस अल्लाह ताला की तरफ से अजाब के तौर पर ये हवा आ गई। और कहते हैं कि ये बादे तो उन दिन पर 7 रातें और 8 दिन चलती रही। और मुस्तमिर के मानी क्या है कि वक्ती झोंके की तरह नहीं, बल्कि मसलसल अजाब इलाही बनकर इन पर जो है वो मुसल्लत रही। तो क्यों? अल्लाह ताला की पकड़ थी ना। तंज़ेउन्नासा, और इससे आप देखें कि हवा फिर कर क्या रही थी, वो उखाड़ डालती थी लोगों को। और नून ज़े आइन के मानी होते हैं कि किसी को खींच कर निकालना, तो वो अल्लाह का अजाब बनकर जो हवा आई तो वो क्या कर रही थी कि वो लोगों को खींच खींच कर जो थी निकाल रही थी, उठा रही थी। कान्नाहुम, गोया के वो लोग जो थे कैसे थे? गोया के वो आजाजू। और आजाजू के क्या मानी होते हैं? इसके मानी होते हैं जैसे आजाज का लफ्ज जो है वैसे तो इज्ज के लिए भी आता है, जैसे किसी चीज का जो है वो पिछला हिस्सा, जैसे आजिज हो जाना बुढ़ापे के लिए भी ये लफ्ज होता है, लेकिन इसके साथ साथ ये तनों को भी कहा जाता है। गोया कि वो तने थे, नखलिन खजूर के, मुनकायर, और मुनकायर का लफ्ज काफ ऐन रा, किसी चीज के पैंदे और गहराई के लिए इस्तेमाल किया जाता है कि गोया कि वो इंसान जो थे वो ऐसे थे कि वो खजूर के तने थे। अब आप देखिए सूरत हाका में मुनकायर की बजाय खाविया लफ्ज आया है। हाका इसके मानी है खोखले। कहते हैं कि असल में इस कौम का कद बहुत लंबा था, जैसे खजूर के दरख्त लंबे होते हैं ना, लंबे कद की ये कौम थी। और जब عذاب بن کر ریح سرسر آئی اور تھی بھی ایسی کی فی یوم نحس مستمر. اب یہ ہوا کہ وہ لوگ جو تھے نا جو جہاں تھا وہیں زمین کے ساتھ چمٹ گیا, لیکن ہوا اتنی زور کی تھی کہ جوں جوں ہوا کا زور بڑھتا گیا تو ہوا نے ان کی لاشوں کو اوپر اچھالنا شروع کیا. ہوا کے زور سے ان کی لاشیں اس طرح لڑک رہی تھیں اور پھر رہی تھیں کہ بلندی پہ لے جا کر پھر ان کو جو ہے نیچے جب مارا تو کھجور کے کھوکھلے تنے نہیں جیسے لڑکتے پھرتے ہیں, تو اس طرح ان کی لاشیں جو تھی وہ چل پھر رہی تھیں. اور سورہ زاریات میں آپ کی مزید اس عذاب کی آپ تفصیل پڑھ چکی ہیں. تو کیا فرمایا, کانہم اعجاز نخل منقعر, گویا کہ یہ کھجور کے کھوکھلے تنے تھے, کھجور کے یہ تنے تھے. منقعر کے معنی کیا ہے, جڑ سے اکھڑے ہوئے. اب آپ دیکھیں قاف عین را کے معنی ہوتے ہیں کسی چیز کو گہرائی میں کھودنا, کسی چیز کی گہرائی کے لیے آتا ہے, پیندے کے لیے بھی آتا ہے, جیسے ذلت کے قار میں اس کو دھکیل دیا تو ذلت کی گہرائی میں. آپ اس کے لیے دو محاورے یاد کر سکتی ہیں, اکر البیر کنویں کو گہرا کھودا, یا پھر اکر الشجر درخت کو جڑ سے اکھیڑا. تو اگر زمین میں کسی درخت کو جڑ سے اکھیڑا جائے تو پھر کیا ہوتا ہے کہ درخت تو پھر زمین پر گر جاتا ہے نا, ڈھیر ہو جاتا ہے. تو یہ بھی بالکل کھجور کے تنوں کی طرح ان کی لاشیں جو تھی وہ ہر طرف لڑکتی پھرتی نظر آتی تھی. فَكَيْفَ كَانَ عَذَابِي وَنُذُرْ, پھر کیسا تھا میرا عذاب اور کیسی ہے میری تنبیہات. وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُدَّكِرْ, تحقیق ہم نے قرآن کو آسان کر دیا ہے نصیحت حاصل کرنے کے لیے, پس ہے کوئی نصیحت قبول کرنے والا, پس ہے کوئی نصیحت حاصل کرنے والا. پھر اس کے بعد جو ہے ذکر ہوتا ہے قوم سمود کا, کذبت سمود بن نذر, جھٹلایا قوم سمود نے تنبیہات کو. قوم سمود کی طرف کسے بھیجا گیا, صالح علیہ السلام کو. تو انہوں نے بھی نذر کو یعنی پیغمبروں کو تنبیہات کو جو پچھلی قومیں ہلاک ہو گئی تھی ان کو اور جو صحیفے تھے ان کو ان سب چیزوں کو انہوں نے جھٹلایا. فقالو, پس وہ کہنے لگے, ابشر, کیا ایک آدمی, منا ہم میں سے, واحدن اکیلا ایک, کیا ہم میں سے ایک آدمی جو ہے نتبعہ ہم اس کی پیروی کر لیں. یہ بڑی عجیب بات ہے کہ ہم ہی میں سے ایک آدمی اور ہم اس کی پیروی کر لیں. انا اذن لفی ضلال وسعر, پھر کیا کہا کہ بے شک اذن اس وقت تب تو لفی میں ضلال کیا ہے, گمراہی. سور کے کیا معنی ہوتے ہیں, سور سین عین را سے ہے, آگ کا بھڑکنا بھی اور شولے نکلنا بھی. اور یہ لفظ مجازن جو ہے مشتعل ہونے کے معنی میں پھر استعمال ہوتا ہے, جیسے یوں بھی کہا جاتا ہے کہ استعر الحرب, جنگ بھڑک اٹھی, اور دیوانگی کی وجہ سے طبیعت میں جو فطور پیدا ہو جاتا ہے اس کے لیے بھی یہ لفظ استعمال کیا جاتا ہے. تو وہ قوم کے لوگ جو تھے وہ کیا کہتے تھے, وہ یہ کہتے تھے کہ اگر ہم نے ان کی بات مان لی تو گویا کہ ہم گمراہی میں ہیں اور دیوانگی میں ہیں. شعور کا لفظ وہ پھر استعمال کرتے تھے. تو یہاں پر اللہ رب العزت جو ہے وہ کیا فرما رہے ہیں کہ یہ رسول کو کہتے ہیں کہ رسول جو کہ ایک بشر ہے, اس کو اگر ہم نے مان لیا تو پھر گمراہی اور دیوانگی میں ہے. اور یا پھر اس کو آپ یوں بھی کہہ سکتی ہیں کہ اس کے یہ معنی ہیں کہ یہ تو کہتے تھے نا کہ گویا کہ پھر ہم تو دیوانے ہو گئے, ان عز اللہ فی دلال و سور, گمراہی میں ہوں گے اور دیوانگی میں, حالانکہ وہ ہدایت میں انہوں نے ہونا تھا اور عقل مندی میں ہونا تھا, لیکن یہ کہتے ہیں. تو سور کے ایک معنی جو ہیں وہ شدت اور عذاب کے مفہوم میں بھی اس کو لیا گیا ہے, کیونکہ سین عین را کا مطلب ہوتا ہے آگ کا بھڑکنا. تو یہ لوگ جو ہیں یہ کہتے تھے کہ اگر ہم نے کہنا مان لیا پیغمبر کا پھر ہم تو گویا کہ عذاب میں چلے جائیں گے, تکلیف میں چلے جائیں گے, ان کا یہ کہنا تھا. اُلْقِيَ الذِّكْرُ عَلَيْهِ مِن بَيْنِنَا, کیا نازل کر دیا گیا اس پر ذکر ہمارے درمیان میں سے کہ ہم میں سے اس کو جو ہے قرآن کے لیے ہدایت کے لیے اللہ تعالیٰ نے چن لیا. یہ بڑی عجیب بات ہے کہ ہمارے درمیان بس یہی ایک شخص تھا کہ جس پر اللہ کا ذکر جو ہے وہ نازل کیا جاتا, بل ہوا کذاب اشر, بلکہ وہ تو بہت جھوٹا ہے. اشر, اور اشر جو ہے یہ شین را را سے ہے, بہت زیادہ اترانے والا, بڑائی مارنے والا, یہ صرف مشبہ کا صیغہ ہے. تو معنی کیا ہے کہ بلکہ یہ لوگ جو تھے ये कहते थे, आप सोचें जरा अंदाजा करें, वो कहते थे बल्कि वो बड़ा झूठा है और खुद पसंद है, इनकार करते थे। अल्लाह ताला ने कहा सयालमूना, अन करीब इनको पता चल जाएगा, गदन कल को। गदन के माने क्या होते हैं? आने वाला कल, तो कल इन्हें पता चल जाएगा मनिल कज्जाबुल अशिर कि कौन है बहुत ज्यादा झूठा और कौन है बहुत ज्यादा खुद पसंद, कि कौन इतराने वाला है, कौन शेखी बिगाड़ने वाला है। जब कल से मुराद क्या है कि दुनिया ही में कल कोई अजाब जैसे आए, जैसे जो है वो उन कौमों पर अजाब आया जिन्होंने झुठलाया, और या फिर इसे मुराद कयामत का दिन है कि जब हर एक उनके अमलों का पता चलेगा। इन्ना मुर्सिलुन्ना कती, बेशक हम भेजने वाले हैं नाका। और मुर्सिलू जो है क्या मानी है कि मुर्सिल से है, मुर्सिलू जमा का सीगा है कि हम भेजने वाले हैं, अन्नाकती ऊंटनी, फितना तन आजमाइश के तौर पर, क्योंकि इस कौम ने मुतालबा किया था, हजरत सवाले अलैहिस्सलाम से कहा था कि अगर आप अल्लाह के सच्चे पैगंबर हैं तो ये सामने जो पहाड़ है ना इसमें से हमें ऊंटनी निकाल कर दिखा दे। तो इनके सामने पहाड़ में से ऊंटनी निकली, और ये तो समझ रहे थे बड़ी बात, लेकिन अल्लाह ताला कहते हैं फितनतन, ये एक इम्तहान, ये एक आजमाइश थी, लहम इनके लिए, फरतकिब हम, बस तू इंतजार कर इनका। रकबा रकीब से है और ता जो है इसका इजाफा है, तो मानी क्या है कि आप बस अब देखिए इनको, आप इनका इंतजार कीजिए, वस्तबिर, और आप सबर कीजिए। एक तो ये भी हो सकता था ना वस्तबिर, तो वस्तबिर क्यों आया? वस्तबिर आया है ये मुबालगे के लिए, और जैसे बहुत ज्यादा सबर करें। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा जा रहा है, और क्योंकि अहले मक्का आपको सताते थे ना, तो आपको कहा जा रहा है कि अहले मक्का की रविश पर आप सबर कीजिए, आप इंतजार कीजिए। और आपने इंतजार कैसे करना है, आप देखिए तो सही कि हजरत सवाले अलैहि सलाम के साथ उनकी कौम ने क्या सलूक किया। तो अहले ईमान का काम क्या होता है कि अहले बातिल की हरकतों को देखते हैं और फिर सबर करते हैं। तो यहां पे भी यही बात है कि फरतकिबहुम वस्तबिर, कि हम ऊंटनी को इनके लिए फितना बनाकर भेज रहे हैं, अब जरा सबर के साथ देख के इनका क्या अंजाम होता है। यानी उस वक्त के पैगंबर को भी ये नसीहत है और हर दौर में ईमान लाने वालों को भी ये नसीहत है। वनबेहुम, और इनको जता देना, इनको बता देना, अन्नल मा किस्मतुम बैनहुम, के पानी तकसीम है इनके दरमियान। और आप ये बात पढ़ी चुकी हैं कि ये बात जो थी वो तय हो गई थी कि एक दिन इनकी ऊंटनी पानी पिएगी हजरत सवाले अलैहि सलाम की, और एक दिन तमाम जो कौम के जानवर है ना वो पानी पियेंगे। तो अल्लाह ताला ने ऊंटनी को नामजद करके हजरत सवाले अलैहि सलाम को ये हुक्म दे दिया कि इन लोगों को आगाह कर दो कि पानी पीने का जो घाट है इस पर पानी पिलाने की बारी तकसीम कर दी गई है, अब हर एक को अपनी पानी पर हाजिर होना है। और जब बारी होगी ऊंटनी के पानी पीने की, किसी को हक नहीं होगा कि उस दिन आए और अल्लाह की जो ऊंटनी है नाकतुल्ला उसको जो है वो तंग करे। तो किस्मत उन जो है ये मस्दर भी है, इसम मस्दर है, तो क्या है मानी कि हिस्सा बांट दिया गया है, किसका? पानी पीने का। बेनहुम इनके दरमियान, किसके दरमियान? ऊंटनी और कौम के जानवरों के दरमियान। कुल्लो शिरबिन, कुल्लो शिरबिन के मानी क्या है कि हर पीने की बारी, शिरब के मानी है पीने की बारी, हर पीने की बारी कैसी है? मुहतदर, हाजिर की हुई। तो हाद वाद रात के, हाद वाद रा के मानी होते हैं हाजिर करना, तो मोहतदर, अब इसमें भी अल्फाज का इजाफा है, तो एहतदार से ये सब मफूल है कि पानी की वो बारी जिस पर सब हिस्सेदार मौजूद हों, कि अपने अपने हिस्से पर लोगों ने जो है वो आना है, तो हर एक अपनी बारी के दिन पानी पर आएगा। अब ये नहीं होगा कि जिस दिन ऊंटनी की बारी होगी तो दूसरे इनके जानवर आ जाए। और कहते हैं कि वो ऊंटनी इतना पानी पीती थी कि जैसे बहुत ज्यादा, और उनको ये महसूस होता था कि कुएं को खाली करके रख दिया, अगले दिन उनको फिर पानी मिलता नहीं था, कम मिलता था। फना दो साहेबहुम, फिर लगे वो पुकारने अपने साथी को, फिर उन्होंने अपने रफीक को बुलाया, फतआता, फिर उसने दस्त दराजी की। इस लफ्ज को आप समझे, ये बड़ा अहम लफ्ज है, वैसे तो अताओ से है, ऐन तोए वो, अतिया भी इसी से है, जैसे अता करना किसी को, कोई अतिया देना, तो अताओ के मानी होते हैं मतलूबा चीज तक पहुंचना, उसे पकड़ना, और अगर कोई चीज दे दे तो अता है, अतिया है। लेकिन यहाँ पे ताआता, ताआता, ताआता के मानी होते हैं कि आप जरा इसको समझें। ताआता के मानी होते हैं एड़िया उठाना, उंगलियों के बल जैसे खड़ा होना, एड़िया उठाकर उंगलियों के बल खड़ा होना। नंबर तीन, हाथ उठाकर कोशिश से एक नाहक चीज को पकड़ना। तो इसके मानी है कि ऐसी चीज पर हाथ डालना जिस पर हक भी ना हो। फताता, फिर क्या हुआ कि उन्होंने जब अपने साहिब को पुकारा तो उनके साथी ने जो है वो, आप इस पोस्चर को भी जहन में रखें, इस बात को भी कि उस शख्स ने कैसे किया कि एड़ियां उठाई, उंगलियों के बल खड़ा हुआ और हाथ उठाकर कोशिश से जो है उसको पकड़ने की कोशिश की। नहक उसका हक नहीं था, वो आगे बढ़ा और उसने दस दराजी की। उस शख्स ने क्या किया कि जो है इस काम का बेड़ा उठाया, यानी नहक काम करने का। फअकर, और अकर के मानी होते हैं गहरा जख्म लगाना, घाव। अलकलबुल अकूर कहते हैं काटने वाले कुत्ते को, अकरन नखला कहते हैं खजूर के दरख्त को जड़ से उखेड़ देना। तो उसने उसकी कोंचे काट दी। जब कोई दरख्त जड़ से उखेड़ दिया जाता है ना, फिर वो दरख्त सूख जाता है, और जब किसी जानवर के पांव काट दिए जाए तो वहां से तो खून बह जाता है ना फिर सारा। तो उन्होंने उसकी कोंचे काट दी, पांव काट दिए। फकई फकैन आजादी व नुजुर, फिर कैसा था मेरा अजाब और कैसी थी मेरी पकड़। कैसे पकड़ा अल्लाह ने, इन्ना अरसलना अलैहिम सैहतन, फिर भेजी हमने इन पर एक चीख, वाहिदतन बस एक। और आपको पता है ना, लकड़ी के फटने की, कपड़े के फटने की आवाज के लिए सह आता है, तो एक जोरदार चीख थी जो हमने भेजी। फकानू, बस वो थे कहशीम इल मुहतजिर, और का मानिब, हाशीम नीम के मानी होते हैं चूरा चूरा, रेजा रेजा, और हशीम कहते हैं कूटी हुई खुश्क हर किस्म की नबातात के चूरे को। अब आप देखें कि एक सख्त चीज का चूरा, जमीन का चूरा, वो नहीं इस्तेमाल किया अल्लाह ताला ने यहाँ पे, दक्कन दक्का नहीं कहा बल्कि हशीम कहा। जैसे नबातात जब सूख जाती है तो इसका चूरा बिल्कुल बेजान होता है, कुछ भी उसकी हैसियत नहीं होती। तो वो अजीम कौम, वो बड़ी कौम, वो दुनिया में जिसका डंका बजता था, वो हो गई, वो बना दी का हशीम इल मुहतजिर। गोया कि वो कौम ऐसे थी जैसे के हशीम, हशीम के मानी है सूखी टूटी हुई जो है वो नबातात। अल मुहतजिर, और मुहतजिर जो है हा जोयरा से है, हा जोयरा जो है इसके मानी होते हैं रोकना, जैसे बाड़ लगाकर किसी को रोका जाए, किसी चीज की हिफाजत की गरज से उसके इर्द गिर्द बाड़ लगा दी जाए, किसी चीज को अहाते में जमा करके बाड़ लगाना ताकि उसकी हिफाजत की जाए। तो वो लोग हो गए एक सूखी हुई टूटी हुई बाड़। अल मुहतजिर यहाँ पे अपने लिए बाड़ा बनाने वाले, कांटों की बाड़ बनाने वाले, तो वो एक बाड़ बनाने वाले की सूखी टूटी बाड़ की तरह हो गए। क्या मानी है इसके कि जब मेरा अजाब आया तो बाड़े वाले की रोंदी हुई बाड़ की तरह भूस बनकर रह गए। कहते हैं मवेशी, जब किसान मवेशियों को पालते हैं तो जानवर के बाड़े को महफूज करने के लिए लकड़ियों और झाड़ियों की एक बाड़ बनाते हैं, फिर बाड़ की झाड़ियां रफ्ता रफ्ता सूख कर झड़ जाती हैं, और बाज़ों का जानवरों के आने जाने से भी उनका बुरादा बन जाता है। तो कौम समूद की कुचली हुई बोसीदा लाशों को अल्लाह ताला ने बुरादे से तशबीह दी है, और पीछे कौम आद की लाशों को अल्लाह ताला ने जो है वो कैसे तशबीह दी थी, कान्नहुम आजाजु नखल मुनखैर, और इनके बारे में कहा फकानू कहशीम इल मुहतजिर वलकद यस्सरनल कुरआन लिज़्ज़िक्र फहल मिन मुद्दकिर। आप जवाब दें इस बात का। यहाँ पे वलकद जो है, बाज कहते हैं कि वो यहाँ पे कसम के मानी में आप ले लें, जैसे और के मानी में ले रहे हैं ना, तो कसम मुकद्दर है, ये लाम लाम ताकीद है, कद भी ताकीद के लिए, सलासा मौकेदात है। तहकीक हमने आसान कर दिया है कुरान को जिक्र और नसीहत के लिए, बस है कोई नसीहत कबूल करने वाला। फिर इसके बाद जिक्र होता है कौम लूत का, कज़बत कौमु लूत बिन नुज़ुर, झुटलाया कौम लूत ने तंबीहात को। इन्ना अरसलना अलैहिम हासिबन, फिर भेजा हमने इन पर पथराव करने वाली हवा। हासिब ऐसी हवा को कहते हैं, हसबा, जो तेज हो और पत्थरों वाली हवा हो। तो हमने पथराव करने वाली हवा किस पर भेजी, कौन सी कौम पर भेजी, कौमे लूत पर। उसका अजाब इतना सख्त क्यों था, इसलिए कि उसका अमल है बड़ा सख्त था फितरत के खिलाफ, कि उनके मर्द मर्दों के पास जाते थे फितरत को छोड़कर। तो हमने ये हवा नहीं भेजी, अगर किस पर भेजी, इल्ला आला लूत, कौमे लूत पर और आले लूत पर। नज्जैनाहुम बिसहर, निजात दी हमने उनको पिछली रात। अहले ईमान को तो पिछली रात, रात के आखिरी हिस्से में बचा लिया हजरत लूत अलैहिस्सलाम और ईमान लाने वालों को, और जो बचाया तो कैसे, नेमतम मिन इंदिना, फजल से अपने पास से। ये हमारा फजल था कि हमने उनको बचा लिया। कजा लेकर नजी मन शकर, इसी तरह हम बदला दिया करते हैं उसको जो कि शुक्र अदा करे। तो शुक्र कौन करता है, जो कि ईमान लाता है। वलाकद अंजरहुम, और तहकीक हमने डराया उनको, बदशतना हमारी पकड़ से। और बदशा जो है आम पकड़ नहीं होती, इन बदशा रब्बी कला शदीद, है ना, सख्त पकड़, गलबे से कुवत से पकड़ना। और बेशक हमारी पकड़ जो थी, जो गलबे और कुवत वाली पकड़ है, उससे उनको डराया। फतमारो बिन नुजुर, बस लगे वो आपस में झगड़ने हमारी तंबीहात पर। तो डराने के बाद शक किया उन्होंने हमारे डराने पर। यहाँ पे मंजर कशी की जा रही है कि हमने जब लूत अलैहिस्सलाम ने उन्हें हमारी पकड़ से डराया था, वलकद अंजर, हम डराया था उनको, किसने, लूत अलैहिस्सलाम ने किससे डराया था, बदशतना हमारे अजाब से, हमारी पकड़ से। फतमारो बिन नुजर, और कौमे लूत के लोग क्या करने लगे, हमारी पकड़ से मजाक करने लगे। हमारी जो तंबीहात थी, जो पैगंबर का डरावा था, उसको हंसी खेल में उड़ाने लगे। फिर और उनका रवैया क्या था, वलकद रावदूहू, पस तहकीक उन्होंने बहलाया फुसलाया उसको, अनदेही से ही उनके मेहमानों से। तो आपको पता ही है राव और दाल के मानी होते हैं कि किसी चीज के पीछे बार बार आना जाना, किसी चीज के पीछे उसकी तलाश करना और उसको चाहना। और फिर ये लफ्ज बहलाने फुसलाने के लिए भी इस्तेमाल होता है, और पीछे आपने सूरत यूसुफ में भी पढ़ा था, है ना, तो उन्होंने फुसलाया, हाँ, जो जुलेखा का वाकया था उसमें आपने ये बात पढ़ी थी। तो यहां पर भी क्या बात बताई जा रही है कि बेशक ले लेना चाहा इससे, यानी हजरत लूत अलैहिस्सलाम से उन्होंने, कौम के लोगों ने ले लेना चाहा, अनदेही से ही उसके मेहमानों को। देव कौन है, जो दो फरिश्ते आए थे या जितने भी थे, और दैव इस्म जिन्स है, ये जो मेहमान बनकर फरिश्ते आए थे, उन मेहमानों को कौम के लोगों ने हजरत लूत अलैहिस्सलाम से लेना चाहा। क्योंकि वो, जैसे आप पीछे पढ़ सकी है ना, खुदा की कसम ऐसी उनकी हालत हुई थी जैसे कि उन पर एक नशा था। तो यहाँ पे भी उनकी उसी कैफियत को मजीद बताया जा रहा है कि लूत अलैहिस्सलाम को उन्होंने ये चाहा कि गाफिल करके ना, जब वो गाफिल हों तो उनके मेहमान उनसे उचक कर ले जाए। फतमसना आयुनहुम, फिर हमने अंधी कर दी उनकी आंखें। तमस के मानी होते हैं कि रगड़ कर इस तरह मिटाना कि कुछ असरात बाकी रहें। एक तो होता है ना कि मसख कर देना, और यहाँ पे तमस है कि कुछ उनके असरात बाकी रहे। तो हमने उनकी आंखें अंधी कर दी। और बाज मुफस्सरीन जो हैं वो क्या कहते हैं कि उनकी जो आंखें थी, ऐसा हो गया कि उनकी आंखें ही अल्लाह ताला ने जो है वो बिल्कुल खत्म कर दी। कहते हैं कि फरिश्ते जिब्राइल, मिकाइल और ये इसराइफील थे, जब कौम लूत ने इनसे बदफेली करना चाही और इसरार किया, तो जिब्राइल अलैहिस्सलाम ने अपने पर का एक हिस्सा मारा, जिससे इनकी आंखों के डेले ही बाहर निकल आ गए। एक मानी ये बताया जाता है। दूसरे मानी ये कहा जाता है कि आंखों की बसारत चली गई। और ये क्या था, ये अजाबे आम था कि लोग आंखों आंखें थी पर नजर ही नहीं आ रहा था, अंधे हो गए। बाज लोग कहते हैं ना कि कोई एक वाकया बता रहा था कि वो गुनाह करना चाह रहा था लेकिन आंखें अंधी होगी, नजर ही नहीं आता था, जैसे डाका डालना या जिना करना। تو اب بہرحال یہاں پہ کیا ہے کہ یہ ایک عذاب تھا جو ان پر آیا، فتمسنا اعینہم، پس ہم نے جو ہے مٹا دی ان کی آنکھیں، فذوقوا عذابی ونذر، پس کیسا تھا میرا عذاب اور کیسی تھی میری تنبیہات، ولقد صبحہم، پس تحقیق کیا ہوا کہ صبح ہوئی ان کی بکرتن سویرے، تو یقینی بات یہ ہے کہ صبح سویرے ہی پھر ان کے لیے کیا تھا، عذاب مستقر، ایک عذاب، اور عذاب بھی کیسا مستقر، قر قرار سے ہے، کہ ایک پکڑنے والے مقررہ عذاب نے ان کو آ کر پھر پکڑ لیا، کہ کہاں وہ اپنے آپ کو کیا سمجھ رہے تھے اور کہاں صبح ہوتے ہی، یعنی وہ تو بڑی رنگرلیوں میں تھے، بڑے مزے میں تھے، تو صبح سویرے ایک اٹل عذاب میں ان کو جو ہے وہ پکڑ لیا، فذوقوا عذابی ونذر، پس چکھو میرا عذاب، فذوقوا، اللہ تعالیٰ پوچھ رہے ہیں، اللہ تعالیٰ ڈرا رہے ہیں کہ پس میرے عذاب کا ڈراوا دیکھو، ونذر، اور میری تنبیہات، وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُدَّكِرٍ، پس تحقیق ہم نے قرآن کو نصیحت حاصل کرنے والوں کے لیے آسان کر دیا، پس ہے کوئی نصیحت قبول کرنے والا، وَلَقَدْ جَاءَ آلَ فِرْعَوْنَ النُّذُرُ، اور فرعونیوں کے پاس بھی ڈرانے والے آئے، تو نذر جو ہے نذیر کی جمع ہے، اور آپ یہ بھی سمجھ سکتی ہیں کہ اس سے مراد پیغمبر ہیں، نذر، اور دوسرے اس کے معنی انذار، مصدر کے معنی میں اگر آپ لیں تو تنبیہات بھی مراد ہو سکتی ہے، کہ ان کے پاس بھی بڑی تنبیہات تھی اور ان کے پاس ڈرانے والے تھے، کذبوا بآیاتنا، انہوں نے جھٹلایا ہماری آیات کو، کلیہا، کیسے، تمام آیات کو، تمام نشانیاں، اور آپ کو یہ پتہ ہی ہے کہ موسیٰ علیہ السلام کے ذریعے وہ 9 نشانیاں جو سورۃ اعراف میں بھی آپ پڑھ چکی ہیں، ساری نشانیوں کو انہوں نے جھٹلایا، فاخذناہم، پھر ہم نے ان کو پکڑا، کیسے پکڑا، اخذ عزیز مقتدر، تو ہماری پکڑ کیسی تھی، اخذ پکڑ، عزیز، اس کا معنی کیا ہے، زبردست، اور مقتدر جیسے قوی، اقتدار سے ہے، مقتدر کا لفظ جو ہے یہ اسم فاعل ہے، اور اس کے معنی کیا ہے کہ اللہ تعالیٰ کہتے ہیں کہ جب ہم نے ان کو پکڑا تو ایسے پکڑا کہ ہر طرح کی قدرت رکھنے والے نے پکڑا، اور آپ دیکھیں کہ فرعون اور اس کے جو لشکری تھے سارے وہ سمندر کی لہروں کے سپرد ہو گئے، کہ کوئی توبہ قبول نہ ہوئی اور کوئی بھاگ بھی نہ سکا، پھر یہ آخری جو آیات ہیں آیت 43 سے 55 اس میں اہل مکہ کو ڈرایا گیا ہے، قریش کو، اور جزا اور سزا کا ذکر کیا گیا ہے، پھر سوال کچھ باتیں سامنے رکھی ہیں، اکفارکم خیر من اولائکم، ان سے پوچھا جا رہا ہے کہ اے محمد صلی اللہ علیہ وسلم ذرا ان سے پوچھیں کہ اکفارکم، کیا تمہارے کفار خیر زیادہ بہتر ہیں، من اولائکم، ان لوگوں سے، کون سی لوگوں سے، یہ قوم عاد، قوم سمود، قوم لوط، قوم فرعون اور قوم صالح علیہ السلام، تو یہ ساری قومیں جنہوں نے پیغمبر کی بات نہ مانی اور ان کو تباہ و برباد کر دیا گیا، تو کیا اہل مکہ ان قوموں سے بھی زیادہ بہتر ہیں، ام لکم براءتم فی الزبر، یا تمہارے لیے ہے براءتم، معافی، رخصت، فی الزبر، صحیفوں میں، کہ تمہارے لیے پہلی کتابوں میں اللہ تعالیٰ نے نا برات لکھ دی ہے، چھٹکارا لکھا ہوا ہے، ام لکم براءتم فی الزبر کے معنی کیا ہیں، زبر جو ہے یہ زبور کی جمع ہے، گزشتہ انبیاء پر نازل ہونے والی کتابیں مراد ہیں، کہ یہ جو قریش کے لوگ ہیں اپنی مرضی کر رہے ہیں اور ایمان نہیں لا رہے، تو کیا پچھلی کتابوں میں لکھا ہوا ہے کہ ان کو کچھ نہیں کہا جائے گا، جو مرضی چاہے یہ کریں، ام یقولونا، پھر فرمایا کہ یا یہ کہتے ہیں نحنو جمیعن، کہ ہم تو جماعت ہیں، منتصر، منتصر جو ہے پتہ ہے نا، انتقام لینے والی، مدافعت کرنے والی، کہ ہم غلبہ پانے والی جماعت ہیں، تو اس کے معنی یہ ہیں کہ اہل مکہ یہ سمجھتے تھے نا تعداد بھی زیادہ اور وسائل بھی زیادہ، تو اس لیے کوئی ہم پر غالب نہیں آ سکتا، تو ہمارا معاملہ کیا ہے کہ دشمن ہم پر غالب نہیں آ سکتا، تو اللہ تعالیٰ کہہ رہے ہیں کہ کیا یہ کہتے ہیں کہ ہم جو ہیں جمیع منتصر، کہ ہم غلبہ پانے والی جماعت ہیں، سیوزم الجمع، عنقریب یہ جماعت شکست کھا جائے گی، ہار جائے گی، وَيُوَلُّونَ الدُّبُرَ اور پیٹ پھیر کر بھاگے گی. تو ان قریب سے مراد کیا ہے؟ غزوہ بدر, قریبی غزوات دنیا ہی میں. اور پھر دوسری بات کیا ہے کہ آخرت میں, آخرت بھی بڑی جلدی آنے والی ہے. تو بدر میں بھی انہوں نے شکست کھائی, اور جو ہے وہ غزوہ بدر کے موقع پر رسول اللہ صلی اللہ علیہ وسلم اپنے خیمے میں دعا کر رہے تھے, تو حضرت ابوبکر صدیق رضی اللہ عنہ نے فرمایا, حسبوکا یا رسول اللہ, الحتا علی ربک. ابوبکر صدیق رضی اللہ عنہ نے کیا کہا؟ حسبوکا یا رسول اللہ, بس کیجیے اللہ کے رسول, الحتا علی ربک, آپ نے اپنے رب کے سامنے بہت الحاظاری کر لی. آپ خیمے سے باہر تشریف لائے تو آپ کی زبان پر جو ہے یہی آیت تھی, سیہزم الجمع ویولون الدبر. تو یہ آیت کا مطلب پھر کیا تھا کہ آپ اس وقت جب خیمے سے دعا کر کے باہر آئے, ابھی بدر ہوئی بھی نہیں تھی, تو آپ نے کہا ان قریب یہ جماعت شکست کھا جائے گی, اس کو شکست دی جائے گی اور پیٹ دے کر بھاگے گی. بل الساعت موعدہم, بلکہ قیامت کی گھڑی جو ہے, موعدہم ان کے وعدے کا وقت ہے, اور موعد کا لفظ جو ہے یہ وعدے کا وقت بھی ہو سکتا ہے, وعدے کی جگہ بھی. بس ساتو اور قیامت, ادھا و امر, اور ادھا اور امر دونوں مبالغے کے صیغے ہیں, اور اصل میں یہ کیا ہے, یہ افعل التفضیل ہیں. ادھا دال ہا یا سے ہے, دواہن اس کی جمع ہے, اور دال ہا یا کے معنی ہوتے ہیں سخت, معنی ہوتے ہیں عیب لگانا, مرتبہ گھٹانا, کسی کو مصیبت پہنچانا, کسی پر بہت مصائب اور مشکلات کو جو ہے, جیسے ایک ہوتے ہیں نا عام مصیبتیں, تو مصائب اور مشکلات میں سب سے زیادہ سخت. تو وسعت ودھا, قیامت کی گھڑی بڑی سخت ہے, بہت بڑی مصیبت ہے. وہ امر, اور امر جو ہے یہ بھی افعل التفضیل کا صیغہ ہے, میم را را کے معنی ہوتے ہیں بہت کڑوا. تو قیامت کی گھڑی بڑی کڑوی ہے, بڑی کڑوی چیز ہے. تو معنی اس کے کیا ہیں کہ لوگوں, جو قیامت ہے یہ بڑی سخت ہے, بڑی تلخ ہے. مرن کڑوے کے لیے آتا ہے نا, جیسے آپ دیکھیں کریلا نہیں کھا سکتے, نیم کا درخت کڑوا ہے, دوائیاں بعض کڑوی ہوتی ہیں, لیکن قیامت جو ہے بہت سخت کڑوی ہے. ان المجرمین فی ضلال وسعر, بے شک مجرم جو ہیں فی ضلال, گمراہی میں ہیں, وسعر اور عذاب میں. وہ یہ کہتے تھے نا, اگر پیغمبر کی بات مان لی, پیچھے آپ نے پڑھا تھا, تو کہتے تھے کہ پھر تو ہم دلال میں اور سور میں ہوں گے. اب یہاں پہ بتایا جا رہا ہے کہ نہیں, بات نہ ماننا جو ہے گمراہی میں جانا ہے اور آگ میں چلنا ہے. سور کیا ہے؟ عذاب کے لیے بھی آتا ہے, کیونکہ آگ کا جلنا. اور پھر اس دن کیا ہوگا؟ یوم یسحبون فی الناری, کہ ان کو جو ہے گھسیٹا جائے گا آگ پر. آپ یاد رکھیے گا, سینہا با میں گھسیٹنے کا پہلو نمایاں ہوتا ہے اور کھینچنے کا کم. کھینچا کب جاتا ہے؟ جیسے کوئی چیز اپنے وزن پر جب کھڑی ہو تو اس کو کھینچا جاتا ہے, اور گھسیٹا کب جاتا ہے؟ جب چیز کھڑی نہ ہو, گری بھی ہو, وہ جو ہے پھر کیا کیا جاتا ہے اس کو, پھر اس کو کھینچنے کی بجائے گھسیٹا جاتا ہے. جیسے بادلی ہواؤں کو گھسیٹتے ہیں, ہوائیں بادلوں کو گھسیٹتی ہیں, ہے نا. تو اس دن یہ مجرم جو ہیں گرے پڑے ہوں گے, یسحبون فی الناری, ان کو آگ میں گھسیٹا جائے گا. الا وجوہ ان کے چہروں کے بل, کیونکہ پاؤں کے بل تو کھڑا ہوتا ہے نا کوئی, تو کھینچ لیا جائے, اب چہروں کے بل ہیں, چل تو سکتے نہیں, گھسیٹا جائے گا. وجہ ان کی جمع ہے. اور آپ سوچ لیں کہ عذاب کی شدت ہے. ذوقوا مس سقر, کہا جائے گا کہ چکھو, مس چھونا, لگنا, کس کا؟ سقر, آگ کا. تو آگ کے جلنے کا, آگ کے چھونے کا عذاب جو ہے اس کو چکھو. انا کل شیئن خلقناہ بقدر, بے شک ہم نے ہر چیز کو پیدا کیا ہے ایک اندازے سے. تو اللہ تعالی یہ بات بتا رہے ہیں کہ لوگوں, ہم نے جو ہے جو کچھ بھی بنایا ہے ایسے تھوڑی بنایا ہے, بلکہ کیا ہے کہ ہم نے ہر چیز کو جو ہے وہ ایک, اس کا اندازہ پہلے ہی جو ہے وہ ٹھہرا دیا ہے. تو اس کے معنی یہ ہیں کہ قیامت پہلے اس لیے نہیں آ رہی کہ اللہ نے مقرر کیا ہے نا قیامت کا وقت, تو جب وقت ہوگا تو تبھی قیامت آئے گی. اور اب یہ کہتے ہیں کہ قیامت کیوں نہیں آ رہی, تو اصل بات یہ ہے کہ ہم نے پہلے سے ہی ہر چیز کا ایک اندازہ جو ہے وہ مقرر کر دیا ہے. تو یہ بات بتائی جا رہی ہے کہ हर चीज एक तकदीर के साथ बनाई है, क्या मतलब? हर चीज का एक खास अंदाजे से बनाया है। दुनिया का एक वक्त मुकर्रर है और आखिरत का भी एक वक्त मुकर्रर है। दुनिया ना वक्त से पहले खत्म हो सकती है ना आखिरत वक्त से पहले आ सकती है। इन्ना कुल्ला शैइन खलकनाहू बिकदर, हमने हर चीज एक तकदीर के साथ पैदा की है। खिलौना नहीं है ये कायनात और इसके अंदर होने वाले वाकयात। हर चीज का एक वक्त मुकर्रर है, हर चीज की तकदीर मुकर्रर है। वमा अमरुना, और नहीं है हमारा हुक्म इल्ला मगर वाहिदतुन, वाहिदतुन एक, ये हमारा हुक्म बस एक ही होता है। और फिर जब वो होता है तो क्या होता है? कलम हिम बिल बसर, गोया के आंख का झपकना, गोया के पलक का झपकना। तो लम्हिन का मानी होता है पलक का झपकना। पलक के झपकने में कितनी देर लगती है ना? सेकंड भी नहीं लगता ना। तो दिल बसर आंख का जो है वो झपकना, पलक का झपकना। तो पलक झपकाते में मेरा अमल जो है ना वो वकू पजीर हो जाता है। जब मैं कोई काम करना चाहता हूं बस मैं कुन कहता हूं, फयाकुन वो हो जाता है। तो यानी पलक झपकते में कयामत आ जाएगी जब मैं हुक्म दूंगा। वलकद अहलकना अशियाअकुम फहल मिन मुद्दकिर, बस तहकीक हमने जो है वो बनाई, बस क्या किया? वलकद अहलकना, बेशक हमने हलाक किया। अशियाअकुम, तुम्हारे जैसों को। अशिया जो है ये शिया तुम की जमा है, और शिया के मानी होते हैं कि एक साथ रहने वाले, एक तरीके पर चलने वाले। अल्लाह ताला कहते हैं कि हमने तुम्हारे हम मजहबों को पैदा किया है, हमने तुम्हारे जैसे और लोगों को भी पैदा किया। तो मुराद क्या है कि तुम्हारे हम तरीका लोगों को हमने पैदा भी किया था, और फिर क्या किया जब उन्होंने इनकार किया? तो अहलकना अशियाकुम, तो तुम्हारे जैसों को हमने हलाक कर दिया। तो अशियाकुम से मुराद कौन है? ये कौमे आद, कौमे समूद और कौमे हूद और कौम लूत और कौम फिरौन, ये पीछे जिन कौमों का जिक्र है। और हर झुटलाने वाली कौम, उनको हमने पैदा किया था, जब उन्होंने झुटलाया तो हमने उनको तबाह बर्बाद कर दिया। फहल मिन मुद्दकिर, बस है कोई नसीहत कबूल करने वाला? वो कुल्लो शैइन फालूहु फि ज़ुबुर, फिर फरमाया और हर चीज फालूहु जो उन्होंने की, फि ज़ुबुर, फि ज़ुबुर आमाल नामों में है। ज़ुबुर की जमा है ज़ुबुर, और यहाँ इसके माने क्या है? यहाँ ये बात बताई जा रही है कि अल्लाह ताला ने जब उनको पकड़ा तो ऐसे ही थोड़ी पकड़ा, बल्कि उनका जो रवैया था, उनका जो अमल था, जो कुछ भी उन्होंने किया वो सब दफ्तरों में दर्ज है। वकुल्लु शैइन फालूहु फिज़्ज़ुबुर, बड़ी सख्त आयत है। और दर्ज होने का अंदाज क्या है? वकुल्लु सगीरि उमा कबीरि मुस्ततर, हर छोटी और बड़ी सतर में लिखी हुई है। मुस्ततर, जो कुछ उन्होंने की है, किया है, छोटा बड़ा अमल, छोटी बड़ी बात लिखी हुई मौजूद है। और आप देखें सतरों में लिखा हुआ होना मतलब यह है कि हर कौम का पूरा रिकॉर्ड महफूज है। कोई चीज जो है ऐसे नहीं है कि बेतरतीब हो, बल्कि सतर दर सतर बड़े महारत के साथ, बड़ी तरतीब के साथ, ताकि उनको जो है वो पकड़ा जाए, ताकि उनको जो है वो अजाब में मुब्तिला किया जाए। मुस्ततर इसम मफूल है। इन्नल मुत्तकीन फी जन्नातिन व नहर, और बेशक मुत्तकी लोग जो है वो कहां पे हैं? जन्नतों में हैं, बागात में हैं। व नहर, और नहर के मानी क्या है? नहरों में। पीछे आपने मुजरिमीन का जिक्र पढ़ा, अब यहाँ पे मुत्तकीन का जिक्र है, और मुत्तकीन कहाँ पे हैं? बागों और नहरों के अंदर हैं। तो जन्नत में जाना जो है वो इतना आसान नहीं है, उसके लिए मुत्तकी जो है ना इसकी सिफत का पैदा करना जरूरी है। कि मक़अद सिदकिन, और मक़अद जो है ये इसके मानी क्या है? मक़अद का लफ्ज जो है ये काफ ऐन दाल से है, और यहाँ इसके मानी है मकाम। तो उनको जो बैठने के लिए या उनको जो रहने के लिए जगह मिलेगी वो मक़अद है। और कैसा? सिदकिन, सिदकिन जो है ये मक़अद की सिफत है, और सिद्क के मानी होते हैं इज्जत, पायदारी, सच्चाई, अब्दियत। जैसे पीछे आप लिसान सिद्किन पढ़ चुकी हैं, तो यहाँ पे मानी ये है कि उन्हें दरबारे अजीम के दरबारी होने का शर्फ हासिल होगा। आज दुनिया में कुर्सी छिन भी जाए तो गम क्यों करते हो? आज दुनिया में मर्तबा मकाम ना भी मिले तो परेशानी की क्या बात है? फी मक़द सिद्किन, جو متقی ہیں وہ جنتی ہوں گے، باغات میں ہوں گے، اور مقعد صدقین سچا مقام ان کو ملے گا، بہترین مقام ملے گا، اور کہاں ملے گا؟ عند ملیکن. اور ملیک جو ہے بڑا بادشاہ کو کہتے ہیں، ملک کے بالمقابل زیادہ زور والا ہے یہ لفظ، اور اس کی صفت کے طور پر مقتدر بھی آیا. اور ملیک کا لفظ جو ہے یہ ملک سے ہے، ملک سے صیغہ صفت ہے مبالغے کے طور پر، اس کی جمع ہے ملاقات. تو وہ لوگ کہاں ان کو جگہ ملے گی؟ ان کو سچا مقام ملے گا بڑے بادشاہ کے سامنے، اور وہ بادشاہ بھی کیسا ہے؟ مقتدر. اور مقتدر کے معنی ہوتے ہیں یعنی زوردار. ویسے تو آپ دیکھیں کہ مقدر بھی آ سکتا تھا، مقتدر کیوں آیا؟ مزید اس میں زور پیدا کرنے کے لیے. تو اللہ کے ہاں جو ان کو، جو اللہ جو بڑا شان والا ہے، جو بڑی قدرت والا ہے، تو اس کے ہاں ان کو جو ہے وہ مقام ملے گا. یہ وہ خوبصورت آیات ہیں جو بتاتی ہیں کہ عزت، مرتبہ، مقام، جو بھی عمل کیا جائے وہ صرف اور صرف جو ہے وہ اللہ سے جو ہے وہ اللہ کو خوش کرنے کے لیے اور اس کے سامنے عزت حاصل کرنے کے لیے کرنا چاہیے. تو دنیا میں محفلیں، اس میں گناہ بھی ہوتا ہے، لغویات بھی ہوتی ہیں، لیکن آخرت میں جو محفل ہوگی مقعد صدقین. اور دوسرا یہ کہ ایسا قدرت رکھنے والے بادشاہ کے سامنے مقعد صدق ملے گا جو کہ عزت والا ہے، شرف والا ہے، منزلت والا ہے. اور وہاں پہ آپ دیکھیں کہ عندہ ملیکن، بادشاہ کے پاس، تو بڑا قرب کا مقام بھی حاصل ہوگا. تو یہ ہے اصل بات. اور یہ پوری سورت جو سورت قمر ہے ہمیں کیا پیغام دیتی ہے؟ کہ ہمیں اپنی زندگی جو ہے اس میں تقوی اختیار کرنا چاہیے. اور اہل مکہ نے شق القمر کا واقعہ دیکھنے کے بعد بھی جو ہے وہ انکار کیا، انہوں نے مان کر نہ دیا. اور اللہ تعالیٰ کا بار بار یہ بات کہنا، بار بار جو ہے آیات ترجیح کو لے کر آنا، فَكَيْفَ كَانَ عَذَابِي وَنُذُرِ وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُدَّكِرٍ. تو آئیے ہم بھی اس بات کا جواب دیں، ہم بھی سوچیں، ہم بھی اپنے دل کو ٹٹولیں، ہم بھی اپنی غفلت کی زندگی پر پانی کے چھینٹے دیں، اور ہم سوچیں کہ ہم کہاں پہ کھڑے ہیں، ہم کیا کر رہے ہیں، ہم کدھر جا رہے ہیں، ہماری باتیں کیسی ہیں، ہمارا سونا کیسا ہے، ہمارا لینا اور دینا کیسا ہے، اور ہم پچھلی قوموں کے واقعات سے عبرت حاصل کیوں نہیں کرتے. اللہ تعالیٰ مجھے اور آپ کو حسنِ عمل کرنے والا بنائے، بہترین مسلمان بنائے، کہ جس سے جو ہے وہ اللہ راضی ہو جائے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.